बनाउनु भयो। परमेश्वरले मानिसहरू जब परमेश्वरको विरुद्धमा गए र मानिसहरू परमेश्वरको सम्बन्धबाट टाढा भए, अझ भन्दा उनीहरूमा आत्मिकी मृत्यु सुरु भयो, पुरै मानव जातिको पुरै मानव जातिलाई पुरा ह्युमन रेसलाई के भयो? पापले प्रभाव पार्यो, हामीलाई थाहा छ। अनि वास्तवमा बाइबलको पुरानो नियम उत्पत्तिदेखि नै हामीले हेऱ्यौँ भने यही कुराहरूको बारेमा पूर्ण रूपमा ऐतिहासिक घटनाहरू त्यहाँ देख्दछौँ, कसरी अझै परमेश्वरले ती परमेश्वरको विरुद्धमा गएका मानिसहरूलाई कसरी बाटो देखाउन कोसिस गर्नुभयो। अनि हामीलाई थाहा छ उत्पत्तिको पहिलो खण्डतिरबाट नै जब मान्छेले पाप गर्छ, 3 अध्यायमा सायद त्यसको 15 पदमा पहिलो भविष्यवाणी परमेश्वरले गर्नुहुन्छ मानिसको छुटकाराको निम्ति, किनभने मान्छे चाहिँ परमेश्वरको महिमाबाट टाढा हुन्छ, परमेश्वरबाट टाढा हुन्छ, परमेश्वरको सम्बन्धमा रहन सक्दैन। यही कुरालाई सबभन्दा मुख्य विषय लिएर हामीले अगाडि बढ्नुपर्छ। क्रिसमस मान्छेलाई फेरि परमेश्वरको सम्बन्धमा ल्याउनको लागि परमेश्वरले धेरै सुन्दर योजना बनाउँदै गरेर सयौँ हजारौँ वर्ष पछि आएर पुरा गर्नुभएको कुरा, जुन चाहिँ हाम्रो समयमा आइपुग्दासम्म हजारौँ वर्ष अगाडिको कुरा हो। तर मानिसहरू जसले परमेश्वरलाई आफ्नो जीवन, आफ्नो विश्वास, आफ्नो भरोसा सुम्पेका थिए, परमेश्वरको पर्खाइमा थिए। हामीले बाइबलमा यस्ता कुराहरू धेरै पाउँछौँ। परमेश्वर उद्धारको निम्ति संसारमा आउनुहुने एउटा सुन्दर योजना डिटेलमा भविष्यवाणीहरूद्वारा पुरा समय नै यो कुराहरू प्रचारिँदै गएको थियो। पुरानो नियमका भविष्य वक्ताहरूले यद्यपि येशु प्रभुको आगमनको सम्बन्धमा धेरै एउटा कुरा गरेका छन्। अनि कतिचोटि हामीले अहिले अध्ययन गर्दा के बुझ्छौँ भने यसैया, एर्मिया यी व्यक्तिहरू, दाउद पनि, दानियल पनि, जब यिनीहरूले परमेश्वरबाट दर्शन पाएर यो भविष्यवाणीहरू गरेका थिए, उनीहरूलाई चाहिँ धेरै कुराहरू चाहिँ रहस्यमा राखिएको थियो। उनीहरूलाई यो कुरो थाहा थिएन कि येशु प्रभुको पहिलो आगमन, दोस्रो आगमन यो छुट्याउन सकिराखेको थिएनन्। अनि हामीले हेऱ्यौँ भनेदेखि त्यो सबै कुराहरू हामी देख्दछौँ, किनभने मानिसहरूबाट यी कुराहरू चाहिँ रहस्यमा राखिएको थियो। र एउटा कुरा प्रष्ट थियो कि येशु प्रभु, हिब्रूमा मसाय भनिन्छ, मसीह भन्ने शब्द हामी नेपालीमा प्रयोग गर्छौँ भनेर चाहिँ हामी जय मसीह, जय मसी भनेर भन्छन् मान्छेले, जे मेसी भन्छ कसैले, होइन? तर तपाईँले त्यो शब्दको अर्थ थाहा पाएर भन्ने गर्नुहोस्। म जहिले पनि जय मसीही लेख्न चाहन्छु, किनभने मसीही भनेको चाहिँ ख्रिस्ट, उद्धारकर्ता भन्ने हुन्छ, होइन? त्यस कारण उहाँको महिमा होस् भन्ने हो। त्यसैले यो मसीह, मसायाको आगमन, मान्छेको उद्धारको लागि हुने कुराको बारेमा बाइबलमा पुरा यसको रूपरेखा दिएको छ, चिनो चिनोको बारेमा। त्यो अलिकति आज केलाएर हामी हेर्नेछौँ। त्यसैले यो सबै कुरा मैले फेरि पनि एउटा लक्ष्यको रूपमा मुख्य म के भन्न चाहन्छु भनेदेखि, हरेक व्यक्तिहरूको निम्ति, धनी गरिब, धर्मी अधर्मी, बलियो कमजोर, चाहे कालो सेतो, जस्तो सुकै मान्छे, जहाँ जन्मियो, सहरको होइन, अमेरिकामा बस्ने, नेपालमा बस्ने, हरेक मान्छे येशु प्रभु बिना पापको दण्ड मृत्युमा छ। यो कुरो सबभन्दा मुख्य कुरा हो। दोस्रो कुरा, त्यही मानिसहरूलाई, सबै मानिसहरूलाई बचाउन येशु प्रभु संसारमा आउने मसाय परमेश्वरले पठाउनु हुने कुराको बारेमा बाइबलमा सयौँ वर्ष अगाडिदेखि भविष्यवाणी भइराखेको थियो। त्यसको बारेमा ऐतिहासिक प्रमाणहरू धेरै छन् जो लिखित रूपमा छन्। बाइबल मात्र एउटा यस्तो खालको पुस्तक हो जहाँ परमेश्वरको बारेमा हामी सिक्न सक्छौँ। वास्तवमा परमेश्वर, जीवित परमेश्वर कस्तो हुनुहुन्छ भन्ने बारेमा सिकाउने संसारमा अरू कुनै पनि पुस्तक लेखिएको छैन। जति पनि मान्छेहरूले देवदेउता भनेर मान्ने गर्छन् त्यो मान्छेले अजमाएका कुराहरू हुन्। तर बाइबलमा जो परमेश्वरको वचन, बाइबलद्वारा परमेश्वर आफै बोल्नु भएको छ, अनि जसमा चाहिँ परमेश्वर को हुनुहुन्छ, मान्छेलाई कसरी बनाउनु भयो, कुन उद्देश्यले बनाउनु भयो, मान्छे कसरी परमेश्वरबाट टाढा भयो, फेरि मानिसलाई परमेश्वरले आफ्नो सम्बन्धमा, आफ्नो संगतिमा ल्याउनलाई योजना बनाउनु भयो, त्यसको बारेमा धेरै तयारी गर्नुभयो, इजरायली जाति छान्नुभयो, अब्राहमलाई प्रतिज्ञा गर्नुभयो। अनि तपाईँले बुझ्न सक्नुहुन्छ, एउटा कुल, एउटा सहर, हरेक येशु प्रभुको जन्मको बारेमा भविष्यवाणीहरू भएका छन्। र जुन चाहिँ भविष्यवाणी हामीले अहिले मत्तीको सुरुमा अथवा लुकाको एक अध्यायतिर पढ्यो भनेदेखि त्यो भविष्यवाणी पुरा भएको कुराहरू हामी त्यहाँ देख्दछौँ। त्यसकारणले यो क्रिसमसको कुरा गर्दै गर्दा हरेकलाई म यो कुरो भन्न चाहन्छु, तपाईँको मनमा विशुद्ध सबै अर्को विचारलाई पछाडि फालेर परमेश्वरको बारेमा सोच्नुहोस् कि म परमेश्वरको सम्बन्धमा साँच्चै हिँडिराखेको छु। येशु प्रभु संसारमा आउनुभयो मानिसहरूलाई परमेश्वरको सम्बन्धमा जोड्नलाई, परमेश्वरसँग संगति गर्नलाई, परमेश्वरको महिमा गर्नलाई, कि म परमेश्वरको सम्बन्धमा छु। त्यो सबभन्दा मुख्य कुरा हो क्रिसमसको। सबभन्दा मुख्य कुरा चाहिँ बाइबलमा छ नि, इमानुएल, येसुको नाम चाहिँ इमानुएल हुनेछ, जुन चाहिँ पुरानो नियममा, अनि नयाँ नियममा हामीले ठ्याक्कै येसुको जन्म र उहाँको नाम इमानुएल भनेको चाहिँ मानिसहरूको बिचमा परमेश्वर भनेर हामी बुझ्दछौँ। त्यसकारण तपाईँलाई धेरै लामो नै हुन्छ होला, तर सकेसम्म छोटो गर्न चाहन्छु। येसु प्रभुको जन्म, यसको बारेमा धेरै कुराहरू तपाईँलाई भन्न सक्छु, तर जति कुरा गरे पनि सबभन्दा मुख्य कुरा चाहिँ, मुख्य कुरा हुन्छ त्यो चाहिँ के हो भने, तपाईँले परमेश्वरलाई कसरी चिन्नुपर्छ, तपाईँको अङ्ग्रेजीमा रेस्पोन्स भन्छ, परमेश्वरको वचन तपाईँलाई आउँछ त्यसप्रति तपाईँले कसरी जवाबदेही हुनुपर्छ। येसु प्रभु, केवल येसु प्रभुको बारेमा हामीले बुझ्नुपर्छ, किनभने येसु प्रभु परमेश्वर आफै हुनुहुन्छ। येसु प्रभु त्रिएक परमेश्वर मध्ये पिता परमेश्वर हुनुहुन्छ, उहाँ अल्फा र ओमेगा हुनुहुन्छ, जेहोबा भन्छ पुरानो नियममा परमेश्वरको नाम, यहोबा भनेको चाहिँ त्योभन्दा उच्च नाम छैन, अनि अङ्ग्रेजी अक्षरहरूमा चाहिँ लोर्ड, प्रभु, लोर्ड भनेको चाहिँ ठुलो अक्षरमा, LORD ठुलो अक्षरमा लेख्छन् जेहोबा। हामीलाई त त्यसको कन्सेप्टको बारेमा पनि थाहा छैन, परमेश्वर जो उच्च हुनुहुन्छ। त्यसकारण तपाईँले मैले परमेश्वरको बारेमा सोद्धाखेरि सबभन्दा उच्च कुरा सोच्नुपर्ने हुन्छ। अब आजको वचन सुन्दै गर्दाखेरि मेरो प्रार्थना के छ भने, तपाईँको जीवनमा येशूको वचनप्रति समर्पणता आओस्, जसरी यी व्यक्तिहरू जो चाहिँ, जस्तो मरियम, मेरी, मरियम होइन, जकर्या जो चाहिँ पुजारी, उसको श्रीमती एलिसिबा, त्यसपछि यो बप्तिस्मा दिने युहन्ना, त्यसपछि लुकाले लेखेको सुसमाचार लुका, 12 जना चेला, त्यसपछि जति कुराहरू हुँदै आएका छन् अहिलेसम्म, अनि हाम्रै समयमा पनि कतिजना मान्छेहरू मिसिनेरी भएर अर्को देशमा गएर, अर्को समाजमा गएर आफ्नो जीवन अर्पण गरेको हामीले धेरै कुराहरू देख्दछौँ। यो सबै कुरा के हो त भन्दाखेरि, परमेश्वरले मानिसको उद्धारको लागि मानिसको रूपमा, मानिसको अवतारमा परमेश्वर आफै संसारमा जन्म लिनुभयो मानिस भएर, यसैको बारेमा यो कुराहरू हुन्। तर त्यो मानिस भएर येशु प्रभु जन्मिनु भएको मुख्य कारण मानिसहरूले परमेश्वरको कुरा बुझ्न सकोस्, किनभने हामीले परमेश्वरको भाषा बुझेनौँ, त्यसकारण परमेश्वर आफै मानिसको भाषा, मानिसको जीवन, मानिसको अनुभव बोक्नलाई संसारमा मानिस भएर आउनुभयो। यो सबभन्दा महत्त्वपूर्ण पक्ष हो, ताकि हामी उहाँको भाषा बुझ्न सकौँ। त्यसको मतलब के हो त भन्दा, तपाईँ र म जसले येशूलाई विश्वास गर्छौँ, हाम्रो जीवनमा उहाँ सँगसँगै हिँड्ने कुरा सुरु हुनु पर्यो, उहाँको निम्ति समर्पित हुने कुरा सुरु हुनु पर्यो। उहाँको शक्तिद्वारा जिउने भरोसा विश्वास उहाँमा हुनु पर्यो, उहाँको उद्देश्यको लागि जिउने, तपाईँको आफ्नो विचारले होइन, परमेश्वरको वचनले जिउने, पवित्र आत्माको अगुवाईले जिउने, नम्रतालाई पछ्याउने, यो चाहिँ यसको लक्ष्य हो। त्यसकारण आज म तपाईँलाई सुरु गर्दाखेरि येशूको जन्मको बारेमा कुरा गर्दै गर्दाखेरि यो सुसमाचार भनेर हामी भनिराखेका छौँ। तपाईँहरू क्यारोलमा गाउनुहुन्छ, तपाईँको क्यारोल गर्दाखेरि अब खाना खाने, गीत गाउने, नाच्ने कुरा ठिक छ, तपाईँको त्यो सबै कुरा गर्ने शक्ति प्रेरणा कहाँबाट आउँछ? के साँच्ची नै त्यो गाईको गोठमा बेतलेहेममा जन्मिनु भएको भेडा गोठले खबर पाएर भेडा गोठालाहरूले पाएको स्वर्गदूतबाट, स्वर्गबाट आएको सन्देश, भेडा गोठालाहरू त्यसपछि गएर नभन्दै येसु जन्मेको ठाउँमा पुग्छन्, येसुको दर्शन गर्छन्, उहाँलाई महिमा दिन्छन्, अनि सबै जे जे त्यो स्वर्गदूतले भनिएको थियो सबै सत्य पाएर उनीहरू पनि आनन्दले परमेश्वरलाई महिमा दिन्छन्। त्यसरी कति येसुलाई भेट्ने मान्छेहरूको जीवनको बारेमा बाइबलमा हामीले पाउँदछौँ। त्यसमा तपाईँलाई आजको सुरुवात येसु प्रभुको जन्मको बारेमा अनि कतिवटा पोइन्टहरू छ, म सरसर्ती भन्ने कोसिस गर्छु, छिटो भन्ने कोसिस गर्छु, अनि हेरौँ सकेसम्म छिटो गरौँ। लुकामा म चाहिँ लुका 2 अध्यायको जुन चाहिँ तपाईँले क्यारोलमा पढ्ने गरेको सधैँ यी शब्दहरूलाई याद गर्नुहोस्। 9, 10, 11, 12 यो 4 पद म पढ्न चाहन्छु सर्वप्रथम। अनि मेरो प्रार्थना, सानो प्रार्थना म गर्न चाहन्छु। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यस समय पवित्र आत्माले हाम्रो समझ खोलिदिनुहोस्, हाम्रो पाप धोइदिनुहोस्, हाम्रो सोच बदलिदिनुहोस्। तपाईँ परमेश्वरको निम्ति ग्रहणयोग्य हृदय, स्वभाव र विचार लिएर तपाईँको वचन सुन्नलाई आउन सहायता गर्नुहोस्। यो बुझेर हाम्रो जीवनलाई बदल्न सकेको होस्, तपाईँको महिमाको लागि जिउने व्यक्तिहरू तपाईँ आफै हामीलाई बनाउनुहोस्, येशु प्रभुको नाममा, आमेन। लुका 2:9, 10, 11, 12 यहाँ यस्तो लेखिएको छ। प्रभुमा एकजना स्वर्गदूत तिनीहरू कहाँ प्रभुका एकजना स्वर्गदूत तिनीहरू कहाँ देखा परे र प्रभुको तेज तिनीहरूको वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। यो पहिलो खण्डमा के छ त? यहाँ भेडा गोठालाहरू जेरुसलेमबाट अलिकति, बेतलेहेमबाट अलिकति टाढा, तपाईँले त्यसको बारेमा अध्ययन गर्नुभयो भने धेरै कुराहरू थाहा पाउन सक्नुहुन्छ। तिनीहरूको अवस्था, तिनीहरू कसरी बसिरहेका थिए, भेडा गोठालाहरू कस्ता थिए, अनि त्यहाँ अचानक के हुन्छ त? एउटा स्वर्गदूत देखा पर्छ अनि यो सन्देश ल्याएको हुन्छ। भेडा गोठालाहरू त डराउने भए, त्यहाँ त ज्योति चम्किया छ, अनि त्यहाँ नडराओ भनेर सन्देश चाहिँ के छ? हेर तिमीहरूलाई बडो आनन्दको सुसमाचार। त्यसैले येशु प्रभुको जन्मको पहिलो सुसमाचार पाउनेहरू चाहिँ भेडा गोठालाहरू हुन्छन्। यहाँ ठुलो बडा होइन। यो किन यस्तो भयो? परमेश्वरलाई थाहा छ। त्यसकारणले अनि त्यो सुसमाचारको बारेमा चाहिँ के भनेको छ? जो सबै मानिसहरूको निम्ति हुनेछ। त्यो सुसमाचार यहुदी जातिको लागि मात्रै होइन, भेडा गोठालाहरूको लागि मात्रै पनि होइन, जेरुसलेममा बेतलेहेममा भएकाहरूको लागि मात्रै पनि होइन, सबैको लागि होइन। न अमेरिकाको लागि, यो विदेशी धर्म भन्छ नि येसुको कुरा गर्दाखेरि, तर बाइबलले त्यसो भन्दैन, यो त सबैको लागि होइन। त्यसपछि लुका 2:11-12 पनि पढ्छौ। आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्न चाहिँ यो हुन्छ कि तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डुनुमा सुताइ राखेको भेट्टाउने छौ। सो यहाँनिर के छ? पुरानो नियममा भएको भविष्यवाणीहरू कतिवटा पुरा भएको छ? एउटा कुरा, दाउदको सहरमा, दाउदको कुलमा यो मसीहा उद्धारकर्ता ख्रिस्टको जन्म हुने कुरा त्यो लेखा छ दाउदको सहरमा। अनि उहाँ चाहिँ मुक्तिदाता अथवा येसु, येसुको मतलब मुक्तिदाता हो, उहाँको नाम नै येसु राख्नु भनेर भनेको हुन्छ। अनि यहाँ जो ख्रिस्ट प्रभु हुनुहुन्छ तिमीहरूलाई, ख्रिस्ट भनेको चाहिँ पुरानो नियममा मसीह, जुन चाहिँ यहुदीहरूले हिब्रूमा सयौं वर्ष अगाडिदेखि सुन्दै आएको त्यो मसीह चाहिँ जन्मनु हुनेछ अनि तिमीहरूलाई चिन्ह, त्यसको लागि चाहिँ चिन्ह के हुन्छ त भन्दाखेरि एउटा बालक लुगाले बेरेको र डुन्डमा सुताइरहेको भेट्टाउने छौ। अनि यो चिन्हको बारेमा तपाईँले पुरानो नियममा त्योभन्दा 730-40 वर्ष अगाडि भनेको कुरा तपाईँले त्यहाँ पाउनुहुन्छ। त्यसकारणले हामी सरसर्ती आजको कुरालाई हेर्न चाहन्छौँ। तपाईँलाई मैले योभन्दा अगाडि मैले थुप्रै कुराहरू भन्न प्रयास गरेको थिएँ अनि मुख्य कुरा चाहिँ इसाई विश्वास, क्रिस्चियन विश्वास। अनि अझै पनि मेरो दिमागमा, मेरो मनमा धेरै के आइराखेको छ भने हामीमध्ये कतिजनालाई चाहिँ यो येशु प्रभु संसारमा आउनुभएको अर्थ र यसको मतलब, यस यो बारेमा मैले कसरी यसलाई मेरो जीवनमा लगाउने, यो कुरामा हामी अलमल छौँ कि जस्तो लाग्छ कतिजना। किनभने हाम्रो जीवनमा जुन कुरा हुनुपर्ने उहाँलाई पछ्याउँदाखेरि हामी कतिजनाको जीवनमा घटी कमी देखिन्छ। त्यही कारणले हामी जहिले पनि परमेश्वरको वचनलाई नजिकबाट पढ्ने गर्नुपर्छ, किनभने जति वचन पढ्यो त्यति हामी त्यो सुनलाई आगोमा राखेको जस्तै सबै कमसल कुराहरू चाहिँ डढेर भस्म हुन्छ अनि सुन चाहिँ निखुर हुँदै जान्छ। परमेश्वरको वचनमा चाहिँ त्यो कुराहरू हामी पाउँदछौँ। त्यसैले यहाँनिर प्रश्न के आउँछ भने उद्धार हुने कुरा चाहिँ कसरी हुन्छ, किनभने धेरै किसिमका धर्म कर्म संसारमा छन् होइन। कतिजना मान्छेहरूको चाहिँ के छ भने अब हामी अघि कुरा गर्दै गर्दाखेरि चाहिँ हामीले अरूलाई सुसमाचार सुनाउनु पर्छ, धेरै ठाउँमा येशु प्रभुको बारेमा प्रचार गर्नुपर्छ भनेर भनिराख्छौँ, त्यो किन गर्नु पर्यो? अथवा कोही मान्छेहरूको चाहिँ के छ भनेदेखि आफू त विश्वासी भयो, अरू मान्छेलाई कहिलेकाहीँ आफ्नै परिवारलाई पनि विश्वासमा ल्याएको छैन, कहिलेकाहीँ कस्तो लाग्छ भने त्यो विश्वास जसले गरेका छ उसलाई पक्का थाहा नभए हो कि जस्तो लाग्छ, किनभने ऊ सिरियस छैन कि, किनभने परमेश्वरको वचनमा नि येशूलाई विश्वास गर्नु बाहेक उद्धार, मुक्ति, पापको दण्ड जो चाहिँ अनन्त आगोको भट्टीमा पर्ने कुराबाट बाँच्ने उपाय अर्को छैन, यो त यति ठुलो कुरा हो, तब मान्छेले पश्चाताप गरेर येशूलाई पछ्याउँछन्, परमेश्वरको सम्बन्धमा आउँछन् होइन। त्यसैले येशू मात्र जीवन किन हुनुहुन्छ यसको बारेमा गहिरो कुरा हामीले बुझ्न सक्छौँ बाइबलबाट। स्वर्ग जाने उपाय चाहिँ अरू छ कि छैन? यदि येशू नै स्वर्ग जाने उपाय हो, येशूमा चाहिँ साँच्ची नै मान्छेले जीवनबाट मृत्युबाट जीवनमा सर्न सक्छ भने त तपाईँ र म त्यस्तै खालको जीवन त जिउँदैनौँ नि। हामी त रात दिन कसरी मान्छेलाई यो कुरा सुनाऊँ भन्नेमा लाग्छौँ नि होइन। झन् आफूले माया गरेको नजिकको मान्छेको लागि त प्रार्थना गर्छौँ। मैले त्यस्तै गरेको थिएँ, मेरो मात्रै कुरा गरेर फाइदा भएन, हामी सबैको लागि त्यो हो। यदि तपाईँमा येशु हुनुहुन्छ भने पावलले भन्छ नि परमेश्वरको प्रेमले मलाई, ख्रिस्टको प्रेमले मलाई बाध्य गराउँछ। द लभ अफ क्राइस्ट कन्स्ट्रेन्स मी, ख्रिस्टको प्रेमले मलाई बाध्य गराउँछ। त्यसकारण ख्रिस्टको प्रेम हामीमा छ भनेदेखि हामी चाहिँ जसरी पनि अरू मान्छेलाई ख्रिस्ट चिनाउने काममा हामी लागेका हुन्छौँ। येशूमा विश्वास नगरेका तर असल जीवन जिउने मानिसहरू, धर्म कर्ममा समर्पित भइराखेका, खुसी जीवन, राम्रो एकदम, केही उनीहरू चाहिँ केही गल्ती गरेका छैनन्, उनीहरू एकदम दान दातब्बै गरेका छन्, धेरै तीर्थ व्रत गरेका छन्, धेरै त्यस्तो छ, उनीहरूको अवस्था के हुन्छ? साँचो जीवन येशु बाहेक पाउँछ कि पाउँदैन? यो कुरा क्रिस्चियनहरूले राम्रोसँग बुझेकै छैन भनेदेखि उनीहरूले आफ्नै मुक्तिको बारेमा जाँच्नुपर्ने हुन्छ, किनभने तपाईँले बुझ्या छ भने चाहिँ तपाईँले अरूको लागि चाहिँ प्रार्थना गर्दाखेरि एउटा कष्टको प्रार्थना गर्नुहुन्छ तपाईँले, किनभने येशु प्रभु संसारमा मान्छेलाई उद्धार गर्नलाई कमलको फुलमा उडेर यत्तिकै, हुन त उहाँ त उड्न पनि सक्नुहुन्थ्यो, त्यो हाई भएन नि त, उहाँ त गाईको गोठमा जन्मिनु भयो, अझ पिटाइ खानु भयो, भोकै हिँड्नु भयो होइन, उहाँ चाहिँ क्रुसमा भाला रोपिएर त्यो सबै चोट लिनु भयो, थुकाई सहनु भयो। परमेश्वर आफै सर्वशक्तिमान जो चाहिँ सृष्टिकर्ता हुनुहुन्छ, प्रभुहरूका प्रभु जो चाहिँ अनन्तको राजा हुनुहुन्छ, जसले चाहिँ सबै कुराको न्याय गर्नुहुन्छ, उहाँले दुःख भोगेको कुरा सम्झेर तपाईँ र मलाई प्रेम गरेर उद्धार गर्नको लागि, त्यसकारण हामीमा त्यसले अलिकति पनि छोएको छैन भनेदेखि चाहिँ हामीले बुझ्या छौँ त येशू मात्रै उद्धार गर्ने हुनुहुन्छ कि हामीले येशूलाई चिन्छौँ त? त्यसैले यो धेरै प्रश्नहरू मान्छेको जीवनमा हुनसक्छ। अब कोही कोहीको त सायद प्रश्नै नहोला, त्यही कारण उनीहरूलाई चाहिँ भार नभा एकै होइन, विश्वास गरिरहेको छँदैछ, चर्च गइरहेको छँदैछ, अनि कहिलेकाहीँ फुर्सद छैन, अर्को काम महत्त्वपूर्ण हुन्छ, चर्च नगए पनि हुन्छ। तपाईँलाई कस्तो लाग्छ? सोच्ने विषय हो। त्यसले परमेश्वरको पछि लाग्ने मान्छेहरू उहाँको आज्ञा पालन गर्नलाई कसरी जिउनुपर्छ भन्ने कुरो बाइबलमा प्रशस्त छ। यसले अलिकति तपाईँलाई आज यही कुराहरू म भन्न चाहन्छु। येशु प्रभु संसारमा जन्मनु भएको कुरा अनि त्यसको बारेमा केही कुराहरू अनि किन येशु संसारमा मानिस भएर जन्मिनु पर्यो, यी बारेमा केही कुराहरू तपाईँलाई प्रमाणित रूपमा जो बाइबलमा छ ती कुराहरू म तपाईँलाई बताउन चाहन्छु। येशु कुमारीबाट जन्मनु भयो होइन, यसको बारेमा भविष्यवाणी पुरानो नियममा दिएको हामी पाउँछौँ, अनि पटक धेरैवटा भविष्यवाणी यसको बारेमा छ। र तपाईँलाई मैले अलिकति के आज टाइम एकदमै कम लिएर तपाईँलाई के कुराहरू म बताउन चाहन्छु येशुको जन्मको कुरा गर्दै गर्दाखेरि। यहाँनिर तिनवटा कुरा, येशु कुमारीबाट जन्मनु हुने भविष्यवाणी पुरानो नियममा भएको कुरा हामीलाई थाहा छ, धेरैवटा तपाईँलाई आज 6-7वटा ठाउँमा यो भविष्यवाणीको बारेमा अलिकति बताउन चाहन्छु, त्यो पहिलो कुरा। दोस्रो कुरा चाहिँ येशु कुमारीबाट जन्मनु भएको उद्देश्य के हो त, किन येशु प्रभु त्यसरी जन्मनु पर्यो, यसको बारेमा केही कुराहरू बाइबलमा जो पुष्ट छ, किनभनेदेखि अरू कुनै बाटो उद्धारको लागि अरू कुनै उपाय हुन सक्दैन, त्यही कारण परमेश्वरले यो उपाय गर्नुभएको भनेर हामी देख्दछौँ। दोस्रो नम्बरमा, पुरानो नियममा भविष्यवाणी ऐतिहासिक रूपले पुरा भएको त्यो कुरो चाहिँ हामी पाउँदछौँ प्रमाणित रूपमा होइन। जस्तो अब कतिजना मान्छेहरूले चाहिँ अब यो अरू धर्म जस्तै येशु चाहिँ येशु धर्म मान्ने मान्छेहरूले उनीहरूको कुरा गर्छ, हामी अर्को धर्म मान्छौँ अर्को कुरा गर्छौँ भनेर मान्छेले सोध्छ, तर वास्तवमा त्यस्तो छैन। यहाँ बाइबलको कुरा जहाँसम्म छ यो धेरै कुरा ऐतिहासिक इतिहासमा यथार्थ घटेको कुराहरू, सही त्यही व्यक्तिहरूसँग भएको कुराहरू, जुन चाहिँ परमेश्वरले अचम्मसँग उहाँले आफ्नो शक्तिमा असम्भव कुरालाई पुरा गर्नुभएको कुराहरू हामी देख्दछौँ। अनि आज पनि ख्रिस्टलाई विश्वास गर्ने मान्छेहरूको जीवनमा आश्चर्य कामहरू भएको हामी देख्दछौँ। यो कुरो अब कसरी, हामीले कोही कोही मान्छेहरू नास्तिक हुन्छन्, कोही कोही मान्छेहरू दुइटै खुट्टामा हात राख्छन्, कतिजना मेरो साथीहरू छन् क्रिस्चियन तर उनीहरू पक्का क्रिस्चियन जीवन जिउँदैनन्, यस्तो किन हुन्छ? किनभनेदेखि परमेश्वरको वचन नजानेर, जसले परमेश्वरको वचन राम्रोसँग बुझ्छ उसले उसको जीवनमा परिवर्तन ल्याउँछ, उसले मान्छेहरूलाई क्षमा दिन सिक्छ, उसले मान्छेहरूलाई प्रेम गर्न सिक्छ, मान्छेहरूलाई एकचोटि उसले गरेको गल्ती हेरेर जीवनभरि उसको बारेमा न्याय गरेर बस्दैन, उसलाई खालि उसको बारेमा विद्रोह के भन्छ त्यसलाई नराम्रो भावना लिएर बस्दैन। जो जस्तो सुकै होस् पक्का ख्रिस्टबाट क्षमा पाएको मान्छेले के गर्छ, सबैलाई पुरा क्षमा दिन्छ। वास्तवमा येशु प्रभुले पहाडी उपदेशमा मत्ती 6मा सिकाउनु भएको प्रार्थनामा एउटा सबभन्दा ठुलो शर्त नै के छ, त्यहाँ प्रार्थना गर्दाखेरि हाम्रो पाप हामीलाई क्षमा दिनुहोस् प्रभु, किनभने हाम्रो विरुद्धमा पाप गर्नेहरूलाई हामीले क्षमा दिएका छौँ। हाम्रो विरुद्धमा पाप गर्नेहरूको पाप हामीले क्षमा नदियो भने परमेश्वरबाट क्षमा पाउन योग्यको हुँदैन। तर यो कुरो मान्छेले बुझ्या छैन, मान्छे खराबै छ भनेर सोध्छन्, होला खराब। तपाईँले र मैले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, जसले ख्रिस्टलाई ग्रहण गर्छ प्रभु मान्छ नि, अब ऊ ख्रिस्टको शासनमा छ, तपाईँलाई विरोध गर्ने, तपाईँलाई दुःख दिने, तपाईँलाई खुट्टा तान्ने, तपाईँको नोक्सान बनाउने मान्छेले तपाईँलाई छुन सक्दैन, तर तपाईँको लागि के हुन्छ, मौका हुन्छ कि तपाईँ चाहिँ स्वर्गीय परमेश्वर जो असल हुनुहुन्छ त्यसको छोराछोरी हुनुहुन्छ, त्यसकारण तपाईँले उसलाई प्रेम गर्न सक्नुहुन्छ। अनि यो कुरो चाहिँ देखिन्छ प्रियहरू, डाँडामा बसालेको सहर चाहिँ लुक्दैन, यो कुरा देखिन्छ। त्यसकारण मैले जतिचोटि भने पनि तपाईँहरूलाई चाहिँ, जबसम्म पवित्र आत्माले तपाईँको समझ खोल्नुहुन्न तपाईँले बुझ्न सक्नुहुन्छ। तेस्रो कुरा चाहिँ येशु एक कन्या केटीबाट जन्मनु भएको उद्देश्य के हो भन्ने कुरा होइन। त्यसैले हामी पहिलो कुरा हेर्छौँ, येशु चाहिँ कुमारीबाट अथवा कन्या केटीबाट भनेको चाहिँ विवाह नभएको होइन, कुनै पुरुषसँग सम्बन्ध नभएको, जन्मनु हुने भविष्यवाणीहरू चाहिँ पुरानो नियममा चाहिँ धेरै भएको छ। अब तपाईँको बिचमा चाहिँ यो सातवटा सात लेख्यो यहाँ, वाट ह्यापन हियर, ए सातवटा भविष्यवाणीहरू होइन, यो चाहिँ सात होइन, यसै या हो यो सातवटा भविष्यवाणीहरू यहाँनिर नयाँ नियम आएर पुरा भएको हामी देख्दछौँ। थुप्रै भविष्यवाणी, तपाईँलाई केवल सातवटा महत्त्वपूर्ण भविष्यवाणीहरूको बारेमा म आज तपाईँलाई प्रस्तुत गर्न सक्छु। त्यस कारणले क्रिस्चियनिटी, क्रिस्चियन विश्वास, येसु ख्रिस्ट संसारमा आएर परमेश्वरको राज्य सुरु गर्नुभएको, मान्छेको उद्धारको काम पुरा गर्नुभएको कुरा चाहिँ ऐतिहासिक रूपमा भनेको चाहिँ प्रमाणित रूपमा वास्तविकतामा पुरा भएको कुरा हो। यो अरू कुनै धर्म जस्तो, मान्छे एकजनाले लेखेको कुरा जस्तो होइन, प्रमाणित कुरा हो। हामीले कुनै झुटा कुरालाई विश्वास गर्नु पर्दैन। त्यही कुरा तपाईँलाई म पढ्न चाहन्छु। दाउदको वंशबाट पहिलो भविष्यवाणी के थियो? येशु प्रभु चाहिँ दाउदको वंशबाट मसीह जन्म हुने भविष्यवाणी भएको थियो। यसै या तपाईँले यो 9:7 तपाईँले देख्नुहुन्छ, तपाईँ आफै पढ्न सक्नुहुन्छ। म सकेसम्म पाल्ट के अरे पाना पल्टाउनतिर म लाग्दिनँ। त्यसकारणले यहाँनिर दोस्रो कुरा के छ? कुमारीबाट जन्मनु हुने भविष्यवाणी, यसाया 7:14, जो चाहिँ तपाईँलाई मैले कति पटक भनेको छु। अर्को कुरो चाहिँ बेतलेहेममा जन्मनु, जन्मस्थानको भविष्यवाणी, येशु प्रभु चाहिँ बेतलेहेमको सहरमा, संसार यति ठुलो छ, यति धेरै सहर छन्, नाम छ, तर भविष्यवाणी के छ? ठ्याक्कै बेतलेहेमको सहरमा उहाँ जन्मिनु हुने भविष्यवाणी, मिका 5:2, लुका त्यसपछि, यो चाहिँ पहिला भविष्यवाणी भएको छ, अनि लुका 2:4-7 त्यो पुरा भएको तपाईँले त्यहाँ देख्नुहुन्छ होइन। त्यसपछि यहाँ हामी बाटो तयार पार्ने सन्देश वाहकको भविष्यवाणी भनेको चाहिँ यसैया बत्तिसमा दिने, युहन्ना बत्तिसमा दिने, त्यो चाहिँ यसैया 40:3 र मलाकी 3:1 भएको भविष्यवाणी, जुन चाहिँ तपाईँले युहन्नामा अन्य सुसमाचारको पुस्तकहरूमा येसु प्र के अरे युहन्नाले बत्तिसमा दिएको उनको बारेमा युहन्नाले चाहिँ पुरानो नियमकै कुरालाई दोहोऱ्याएर त्यो त्यहाँनिर युहन्नाको बारेमा भनेको हामी देख्दछौँ, त्यो पुरा भएको कुरा हामी पाउँदछौँ। 5 नम्बरमा राजदण्ड र ताराको भविष्यवाणी, अनि यो चाहिँ गन्ती 14:17 त्यो तारा चाहिँ, पूर्वको तारा, त्यो ज्योतिषीहरूले, ज्ञानी ज्योतिषीहरूले तारा पछ्याएर आएर येशु प्रभुलाई भेट, तिनीहरू कहाँबाट आए? बाइबलमा प्रष्ट रूपमा सबै कुरा छैन, तर परमेश्वरको यो अचम्मको कामहरू पुरा भएको छ, जुन चाहिँ यो भविष्यवाणी भएको कुरा थियो, बुझ्नुहुन्छ। अनि 6 चाहिँ चिन्हको रूपमा जन्मने बच्चाको भविष्यवाणी, अघि भर्खरै हामीले लुका 2 पनि चिन्ह चाहिँ यस्तो हुनेछ, स्वर्गदूतले भेडा गोठालाहरूलाई भनेको छ, एउटा बालक गाईको गोठमा ढुँडमा सुताइएको भेट्टाउनेछौँ, चिन्ह चाहिँ एउटा बालकको जन्म हुनेछ। त्यो चिन्ह हामीले यो यसैया 7:14 पनि हामीले हेरेको थियौँ, चिन्हको रूपमा 7 अनि त्यसपछि मत्ती 1:23 चाहिँ त्यो पुरा भएको हामी देख्छौँ। अनि दासको रूपमा, अनि दुखी सहने भने चाहिँ सफरिङ, येशु प्रभुले चाहिँ एउटा दासभन्दा पनि तल्लो रूपमा भएर मानिसहरूको पापको लागि सफरिङ सर्भेन्ट भन्छ होइन, त्यो पापको लागि उहाँले दुःख भोग्नुभयो। अनि जो तपाईँले यसैया 53:4-6 हेर्नुभयो भने, जुन चाहिँ 730 अगाडि लेखिया छ येशु प्रभु जन्मनुभन्दा, अनि यो कुरो ठ्याक्कै पुरा भएको तपाईँले त्यो देख्नुहुन्छ होइन। येशु प्रभु जन्मिनु भयो, यहुदीहरूको विचार के थियो? मसीह यहुदीहरूको राजा दाउदको सिंहासनमा बस्न आउनुहुन्छ भनेर सोचेर उनीहरूको विचार चाहिँ एउटा भौतिक रूपमा शासनमा उहाँ नै शासन लिएर रोमीहरूलाई खतम बनाएर अनि राजगद्दीमा बस्नुहुन्छ भन्ने उनीहरूको सोच थियो। त्यही कारणले त यहुदीहरूले येशु प्रभुलाई चिन्न सकेका थिएनन्, तर येशु प्रभु चाहिँ दुःख भोग्न आउनुभएको थियो। उहाँ राजाहरूको राजा हुनुहुन्थ्यो, तर उहाँ पहिलोचोटि आउनुभयो, दोस्रोचोटि आउँदाखेरि न्याय गर्नुहुन्छ, त्यसपछि उहाँको शासन सुरु हुन्छ, त्यो कुरो हामीलाई थाहा छ। त्यसकारणले मैले अघि तपाईँलाई भनेको थिएँ, पहिलो भविष्यवाणी चाहिँ उत्पत्ति 3:15 हामीले देख्दछौँ। यहाँ छ, तेरो र स्त्रीको बिचमा म तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुल्चनेछ र तैँले त्यसको कुर्कुच्चो ढस्नेछन्। अनि सैतानको शिर कुल्चने भनेको चाहिँ त्यसलाई हराउने कुराको बारेमा यहाँ लेखिएको छ। अनि जुन चाहिँ येशु प्रभुले क्रुसमा चढेर यो कुरा पुरा गर्नुभएको हामी देख्छौँ। त्यसकारणले यो भविष्यवाणीको कुराहरूको कुरा गर्दाखेरि, त्यसैले अब येशु प्रभु पवित्र आत्माद्वारा जो गर्भधारण हुनुभयो, कन्याबाट जन्मनु हुने कुराको बारेमा जुन छ, यहाँनिर स्त्रीको सन्तानको रूपमा होइन भनेर हामी त्यो देख्दछौँ। उत्पत्ति 12:1-3 चाहिँ अब्राहमलाई छान्नु भएको कुरा छ, अब्राहमलाई प्रतिज्ञा गर्नुभएको कुरा छ, जोद्वारा चाहिँ यहाँ के छ, म आशिष दिनेछु, तँ आशिषको मूल बन्नेछस्, अनि तँलाई श्राप दिनेहरूले ले सरा म श्राप दिनेछु, अनि यहाँ तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछ। यो प्रतिज्ञा, यो भविष्यवाणी परमेश्वरले युहन्ना के भन्छ अब्राहमलाई गरेको कुरा हामी यहाँ देख्छौँ। त्यसैले हामी ख्रिस्टको सुसमाचार बारे अरू धेरै सत्य प्रमाणहरू देख्दछौँ। तपाईँलाई सरसर्ती मैले छोटो कुराहरू यहाँनिर भन्न प्रयास गरेँ, अनि यसको बारेमा अरू डिटेलमा हामी सबै पदहरू पढ्न सक्थ्यौँ, तर तपाईँले त्यसको बारेमा आफै पढ्न सक्नुहुन्छ। हामी समयको कारणले गर्दाखेरि यहाँनिर छिटो गर्न प्रयास गर्छौँ। अनि केही कुराहरू चाहिँ हामी आज छलफल गर्छौँ। उहाँ चाहिँ कन्याको रूपमा जन्मनु पर्यो, मानिसको रूप धारण गर्नु पर्यो, परमेश्वरले चाहिँ अरू रूप चाहिँ किन, अरू उपाय चाहिँ किन गर्नु भएन, यो कुराहरूको बारेमा अलिकति हामी हेर्न चाहन्छौँ। हिब्रूमा चाहिँ, हिब्रू भाषामा मैले अघि सुरुमै भनिसकेँ, ख्रिस्ट भनेको चाहिँ अथवा मसीह, उद्धारकर्ता होइन, मसीह छुटकारा दिने, मानिसलाई बचाउने भन्ने चाहिँ वर्षौँदेखि नै यसको प्रचार र मानिसहरूले यसको लागि पर्खाई बसेर पर्खिरहेका थिए। येशु ख्रिस्टको जन्म एउटा कुमारी केटीबाट हुने बारे पुरानो नियममा धेरै पटक भविष्यवाणी भएको कुरा हामीले भर्खरै अहिले भर्खरै पनि हेऱ्यौँ होइन। अनि त्यो जन्मने उद्देश्य चाहिँ के थियो भनेदेखि, मानिसलाई चाहिँ उनीहरूको पापबाट छुटकारा दिने, बचाउने अर्को कुनै पनि उपाय थिएन, किनभने परमेश्वर चाहिँ न्यायी हुनुहुन्थ्यो। परमेश्वरको न्यायमा जो उहाँ प्रेमी पनि हुनुहुन्छ, न्यायी पनि हुनुहुन्छ, उहाँको प्रेम निस्वार्थ निष्कपट छ, तर उहाँको न्यायले अलिकति पनि गलत कुरालाई, पापलाई त्यसै छोड्दैन। त्यसैले यो येशु ख्रिस्ट संसारमा जन्मिनु भएर जो क्रुससम्मको यात्रा गर्नुभयो, क्रुसमा बलिदान हुनुभयो, यो बलिदानमा चाहिँ के भयो भनेदेखि परमेश्वरको प्रेम र परमेश्वरको न्याय एक ठाउँमा आएर भेट्यो, जसले गर्दाखेरि परमेश्वर चाहिँ परमेश्वर नै हुनुभयो, पर्फेक्ट हुनुभयो, किनभने उहाँको न्याय चाहिँ एकदम पर्फेक्ट भयो, निष्पक्ष भयो, किनभने मानिसहरूलाई दण्ड पनि भयो, तर त्यो दण्ड आफूले लिइदिनु भयो, ताकि उहाँमा भरोसा गर्ने, विश्वास गर्नेले चाहिँ उहाँले कमाएको मुक्ति पाउनेछन्, उहाँले तिरेको दण्डबाट छुटकारा पाउनेछन्। त्यो कुरा हामी देख्छौँ। सो येशु कुमारीबाट जन्मनु हुने भविष्यवाणी पुरानो नियममा नै भएको कुरा त हामीले भर्खरै हेरिसक्यौँ। अनि त्यसको लागि अब्राहमलाई चुनेर परमेश्वरले त्यसको बाटो तयार पार्नु भएको थियो। अर्को कुरो, उत्पत्ति 49:40 के छ भने, यहुदाको कुलबाट नै उहाँ आउनुहुनेछ, उहाँको जन्म चाहिँ यहुदाको कुलबाट हुनेछ। यहाँ यस्तो लेखेको छ, यहुदाको कुलबाट राजदण्ड हट्ने छैन। यो चाहिँ मैले यहाँनिर लेखेको छु, यहुदाको कुलबाट राजदण्ड हट्ने छैन, राज्य चलाउनेको लाठी त्यहाँका खुट्टाका बिचबाट हट्ने छैन, जबसम्म त्यसका मालिक आउँदैनन् र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्। यो भविष्यवाणी, उहाँको राज्य कहिले अन्त हुँदैन, यो भविष्यवाणी चाहिँ येशु प्रभु जन्मिनुभन्दा 100 वर्ष अगाडि भएको कुरा हामी देख्दछौँ। अर्को कुरा चाहिँ दोस्रो सामुएल 7:16 के छ भने, दाउदको घरानामा उहाँ जन्मनुहुन्छ। यहाँनिर तपाईँलाई म भन्छु, दाउदको घरानामा तेरो राज्य मेरो सामुन्ने सधैँभरि रहनेछ र तेरो सिंहासन सदा सर्वदाको लागि स्थिर रहनेछ। यो कुरो पनि पहिला नै भएको हामी यहाँ देख्दछौँ। अब तपाईँलाई मैले धेरैचोटि यसको बारेमा भनिसकेको छु, यसैया 7:14 चाहिँ येशूको जन्म एउटा कुमारी अथवा विवाह नभएको कन्या केटीबाट हुनेछ, उहाँ छोरोको रूपमा जन्मनुहुनेछ भन्ने कुरा 740 वर्षभन्दा अगाडि भविष्यवाणी भएको थियो। उहाँको नाम चाहिँ इमानुएल राखिनेछ, जुन चाहिँ मत्ती 1:23 तपाईँले पुरा भएको पाउनुहुन्छ। तपाईँलाई म यो पढिदिन्छु, यसै कारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राख्नेछ। तपाईँलाई 100 वर्ष अगाडि यो कुरा आयो। अनि इम्मानुएल हिब्रू भाषामा चाहिँ परमेश्वर हामीसँग भन्ने हुन्छ। अनि परमेश्वर हामीसँग किन आउनु पर्यो भने, मैले अघि सुरुमा पनि भने, परमेश्वरको भाषा हामी आफै बुझ्न सक्दैन थियौँ। हाम्रो उद्धार हामीले आफै गर्न सक्दैन थियौँ। हामी आफैले बलिदान भएर पनि त्यो गर्न सक्दैन थियौँ। अब यहाँनिर मत्ती 1:23 के छ, हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग। यहाँ पुरा भएको हामी देख्दछौँ, होइन? अनि जुन कुरा तपाईँले देख्नुहुन्छ, कसरी यो सुरुवाती गर्दाखेरि बप्तिस्मा दिने युहन्ना जकरिया र एलिसेबाको कोखमा आउँदाखेरि त्यहाँबाट सुरु हुन्छ। मरियमसँग गब्रियल स्वर्गदूत देखा पर्छन्, मरियमलाई यो कुरा थाहा हुन्छ। मरियमसँग बिहे गर्नको लागि मगनी गरेको युसुफ जब यो कुरा थाहा पाउँछ, ऊ सुटुक्क अलग हुने विचार गर्छ, तर परमेश्वरले उसँग सपनामा बोल्नुहुन्छ सबै कुरा। अनि उसले चाहिँ मरियमलाई संरक्षण दिन्छ, त्यसपछि अलग भएर पवित्र भएर येशु प्रभुको जन्म र सम्पूर्ण कुरामा उसले सहायता पुर्याउँछ। परमेश्वरले एउटा अचम्मको काम गर्नुहुन्छ। यो सबै कुराको बारेमा अझै गहिरो विचार हामी गर्न सक्छौँ, तर हामीसँग टाइम छैन। अनि यहाँनिर त्यसको बारेमा कुरा गर्दाखेरि यसैया 9:6 के छ, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ। जो जन्मिने बालक येशु प्रभु हुनुहुन्छ, उहाँ चाहिँ शक्तिशाली परमेश्वर, मैले अघि भनेको थिएँ नि यहोवे, उहाँ यहोवे हुनुहुन्छ। हामी जेहोबा पनि भन्छौँ नेपालीमा, होइन? लोर्ड, परम प्रभु भन्ने शब्द ने पनि चलाइन्छ, किनभने उहाँलाई सम्बोधन गर्ने सबैभन्दा उच्च शब्द नै छैन, त्यति महान हुनुहुन्छ। त्यही कारण तपाईँलाई मैले अघि सम्झाउँदै थिएँ, येशु प्रभु को हुनुहुन्छ भन्ने कुराको बारेमा हामीले गहिरो विचार गर्नुपर्छ। जब हामीलाई अलिकति पनि थाहा हुन्छ, उहाँ प्रेम गर्नुहुन्छ, उहाँले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो, उहाँले आज हामीलाई हृदयको बाहिर आएर ढोका ढकढकाउँदै हुनुहुन्छ, हामीलाई बचाउन चाहनुहुन्छ, तर उहाँ सर्वशक्तिमान, शक्तिशाली परमेश्वर। त्यस्तो परमेश्वर तपाईँको र मेरो प्रभु हुनुहुन्छ भने हामीले दिनदिनै जिउने स्थिति यस्तै हुन्छ। हामी यही सानो 2 दिनको जीवन, जो चाहिँ डेट एक्सपायर हुन्छ, डेट एक्सपायर भनेको थाहा छ, एक्सपायरी डेट, सबै कुराको डेट एक्सपायर हुन्छ। अझ यस्तो करुणा जस्तो कुरा, डेङ्गु रोग जस्तो कुरा आयो भने त झन् छिटो एक्सपायर हुन्छ। तपाईँ र मैले देखी देखिकन अब त सबभन्दा बुढो मान्छे भित्र हामी पर्न थाल्यौँ। सधैँ त कोही रहँदैन नि, तर पनि मान्छेले के छ, प्रभुलाई नचिन्ने सांसारिक मान्छेहरूको त अरू आशै छैन। तपाईँ जो परमेश्वरलाई चिन्नुहुन्छ, यो तपाईँको मौका हो कि उहाँको जीवन यो संसारमा जिएर उहाँको महिमा गर्ने, उहाँको उपस्थिति र आनन्द अनुभव गर्ने, उहाँको भरपुरीको जीवन अनुभव गर्ने। येशूले के भन्नुहुन्छ, म संसारमा आएँ ताकि तिमीलाई जीवन दिन सकौँ, त्यो चाहिँ प्रशस्तताको जीवन। यो होइन 10 को 10 तपाईँले हेर्नुभयो भने यो कुरा पाउनुहुन्छ। शान्तिका राजकुमार उहाँ कहलाइनुहुनेछ। अनि यहाँ यसैया त्यसपछिको 7 पदमा के छ, उहाँको शासन शान्तिका वृद्धिको अन्त कहिले हुने छैन। दाउदको सिंहासन र तिनको राज्यमाथि तपाईँ तलाई न्याय र धार्मिकताको हो त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान परम प्रभुको जोसले यो पुरा हुनेछ। तर सबभन्दा ठुलो कुरो बाइबलमा चाहिँ के छ त, यो जीवन सफल हुनलाई चाहिँ हाम्रो शक्तिमा होइन कि उहाँमा जिउनलाई हामीले सिक्नु पर्यो, उहाँमा जिउन सिक्नु पर्यो। त्यस कारण त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो, होइन? त्यसैले उहाँ अचम्मको सल्लाहकार हुनुहुन्छ। उहाँले गरेको सबै कुराहरू अचम्मका छन्। त्यो कुराहरू हामी देख्दछौँ यहाँनिर। अब यो चाहिँ मैले तपाईँलाई पढ्न विचार गरेको छैन, अघि तपाईँलाई 7 वटा भविष्यवाणीको बारेमा मैले भनेको थिएँ, अनि त्यो चाहिँ म पढ्न चाहन्न। फेरि यहाँनिर दोस्रो पोइन्टमा, पुरानो नियमका भविष्यवाणी ऐतिहासिक रूपमा पुरा भएको, जुन चाहिँ मैले तपाईँलाई 7 वटा पोइन्टहरू अघि नै देखाइसकेको छु, अनि त्यसको बारेमा हामी धेरै कुरा हेर्दैनौँ। एक दुईवटा बाइबलको पद हामी पढ्छौँ। येशु ख्रिस्टको जन्म यस प्रकारले भयो, यो मत्ती 1:18, उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर तिनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। अनि यहाँनिर के छ, तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्म पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर त्यसपछि यहाँ के छ, तब जब उहाँले ती कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुको दूत देखा परे र उनलाई यसो भने, योसेफ दाउदको छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। अनि यहाँनिर के छ, तिनले एउटा पुत्र जन्माउनेछिन् र तिनले उहाँको नाउँ येसु राख्नेछौ, तिमीले उहाँको नाउँ येसु राख्नेछौ। येसुको मतलब मुक्तिदाता भनेर हामीलाई थाहा छ, किनभने उहाँले आफ्नो मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हुनेछ। देख्नुभयो, येसु ख्रिस्ट संसारमा मानिसहरूलाई पापबाट बचाउनलाई आउनु भएको थियो। त्यस्तै तपाईँले लुकाको सुसमाचार 2 अध्यायमा हेर्नुभयो भने, 2 अध्यायमा यस्तै कुरा लेखिएको छ, मरियम विवाह पूर्व नै गर्भ भएको कुरा तपाईँले लुकामा पाउनुहुन्छ, जुन चाहिँ यहाँ छ। यसो पनि गालिलको नासरतबाट यहुदियाको बेतलेहेम भन्ने दाउदको सहरमा गएर तिनी दाउदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी यसुपसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। अनि त्यसपछि तपाईँले अघि हामीले पढेका थियौँ, अनि त्यहाँनिर के छ, मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्, विवाह नहुँदा नै गर्भवती भएको कुरा यहाँ थाहा छ हामीलाई। तर योसेफलाई परमेश्वरको दूतले चाहिँ पहिला नै यो कुरा गरेको हामीलाई थाहा छ। अनि 2:6 र 7 तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेरेर डुँडमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। अनि त्यसको बारेमा लेबी 20:10 के छ, यदि कसैले अर्काकी पत्नीसित व्यभिचार गर्यो भने व्यभिचारिणी र व्यभिचारिणी दुवै मार्नेछन्। भनाइको मतलब मैले यो के भन्न खोजिराखेको थिएँ भनेदेखि तपाईँलाई सर्टकटबाट एकैचोटि यहाँ पुग्यो। पुरानो नियममा यहुदीहरूको चलन अनुसार मरियमको जुन अवस्था छ त्यो भनेको चाहिँ उनको ज्यान जाने अवस्था थियो, तैपनि योसेफले उनलाई सुरक्षा दिए। तर परमेश्वरको काम यसरी अचम्म प्रकारले, सायद मरियमले कति विरोध खप्नु पर्यो होला, आज हामीले खप्नु पर्छ होला, होइन? त्यही कारणले कहिलेकाहीँ क्रिस्चियनहरूले कसैले नाम काट्यो, मुख्य कुरा तपाईँ र मैले परमेश्वरको इच्छा अनुसार जिउँछौँ कि जिउँदैनौँ पवित्रतामा। हामी लोभ, ईर्ष्या, डाहा, घमण्ड, यस्तै दुष्टता, छली, झुटमा जिउँछौँ भने परमेश्वर हामीसँग हुनुहुन्न। तर तपाईँ परमेश्वरको निम्ति पवित्रतामा, नम्रतामा, स्वार्थी कुरा मारेर येशूको महिमामा जिउनुहुन्छ भने मान्छेको विरोधदेखि डराउनु पर्ने हुँदैन नि त, होइन? त्यसैले यहाँनिर येशुको जन्म नभएसम्म कसरी परमेश्वरले येशुको निम्ति यो सबै कुरा गर्नुभयो भन्ने कुरा हामी यहाँ देख्दछौँ। त्यसैले यहाँनिर अर्को कुरा चाहिँ यसैयाको येशु कुमारीद्वारा जन्मनुहुन्छ भन्ने कुरा जो भविष्यवाणी भएको थियो हामीले अघि नै हेरिसकेका छौँ, जुन चाहिँ युहन्ना 1:18 परमेश्वरलाई कसैले किन येशु प्रभु संसारमा आउनुभयो भन्ने कुराको उत्तर चाहिँ हामी त्यहाँ पाउँदछौँ। तपाईँलाई मैले यो कुरा यो एक कन्या केटीबाट येशु जन्मनु भएको उद्देश्य चाहिँ के हो, यो तेस्रो पोइन्टमा हामी गइरहेछौँ। तेस्रो पोइन्ट, कन्या केटीबाट येशु जन्मनुको मतलब चाहिँ के हो भन्दाखेरि यहाँनिर हामी 5 कारण देख्छौँ। अनि हामीसँग टाइम छैन यसलाई सबै हेर्नलाई, तपाईँलाई अर्को 4-5 मिनटमा म केही कुरा सिकाउन चाहन्छु यसबाट। यहाँ के छ, पहिलोमा चाहिँ युहन्ना 1:18 येशु कन्या केटीबाट अथवा कुमारीबाट जन्मिनुको उद्देश्य, अनि जुन चाहिँ परमेश्वरमा मात्रै सम्भव थियो, यो कुनै पनि मान्छेको कल्पनाबाट हुन सक्ने कुरा भएन, होइन, त्यो एउटा आश्चर्यकर्म थियो। तर त्यसको बारेमा पहिला नै कन्या गर्भधारण हुनेछन् भनेर एउटा चिन्हको रूपमा यसैयाले पहिला नै भविष्यवाणी गरेको कुरा त हामीले भर्खरै हेरिरहेछौँ, होइन र? त्यसकारणले पहिलो कुरा चाहिँ त्यहाँ हामी देख्दछौँ, जुन चाहिँ 18 हामीले अघि हेरिरहेको थियौँ, येशु संसारमा परमेश्वरलाई संसारमा प्रकट गर्नलाई येशु प्रभु आउनुभयो। एउटा सबभन्दा मुख्य कारण येशु प्रभु संसारमा आउनुभएको चाहिँ के हो भन्दाखेरि, अघि सुरुमा मैले भन्दै थिएँ, परमेश्वरलाई चिन्ने मानिसहरूको लागि अरू कुनै उपाय भएन, किनभने परमेश्वरको भाषा उनीहरूले बुझ्न सकेन। त्यही कारणले येशु चाहिँ मानिसको रूप धारण गरेर मानिसकै भाषा बोल्ने गरी आउनुभयो र परमेश्वरलाई प्रकट गर्नुभयो। त्यसैले येशु प्रभुले युहन्ना 13 अध्यायमा होला, 13-14 अध्यायमा के भन्नुहुन्छ, जसले मलाई देखेको छ उसले पितालाई देखेको छ, होइन? परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरो हामी येशुको जीवन हेरेर थाहा पाउँछौँ, किनभने उहाँ नै परमेश्वरको प्रतिरूप हुनुहुन्छ। त्यसैले यहाँनिर दोस्रो कुरो चाहिँ यहाँ छ, एनिवे यो 18 तपाईँलाई पढ्न चाहन्छु। परमेश्वरलाई कसैले कहिले देखेको छैन, पिताको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। अनि तपाईँले हेर्नुभयो भने येशु प्रभु चाहिँ परमेश्वरको पुत्रको जस्तो अनुग्रह र महिमाले भरिनु भएको थियो, परमेश्वरको प्रतिरूप हुनुहुन्थ्यो भनेर हामीले त्यहाँ थाहा पाउँछौँ। अर्को, येशु प्रभु कन्या केटीबाट गर्भधारण हुनुको कारण अर्को के हो भन्दाखेरि, दोस्रो पोइन्ट यहाँ छ, पहिलो तिमोथी 2:5, परमेश्वर र मानिसको बिचमा एउटा मध्यस्थकर्ता हुन आवश्यकता थियो अथवा पुलको जरुरी थियो। पापको कारणले परमेश्वर र मानिसको बिचमा एउटा खाडल थियो, अनि उहाँ चाहिँ गड म्यान। त्यसैले एउटा सिद्धान्त बाइबलमा के हो भनेदेखि, येशु प्रभु जब मानिस भएर आउनुभयो, उहाँ मानिसकै रूपमा अहिले क्रुसबाट मृत्यु भएर गाडिएर बौरी उठ्नु भएपछि परमेश्वरको दाहिने बाहुलीमा आज मानिस येशु त्यहाँ हुनुहुन्छ, तपाईँ र मेरो प्रभु, अनि जो चाहिँ हाम्रो निम्ति दिनदिनै प्रार्थना गर्नुहुन्छ, त्यो मध्यस्थकर्ता हुनुहुन्छ। त्यो मध्यस्थकर्ता हुनलाई चाहिँ अरू उपाय थिएन भनेर हामी यहाँ बुझ्दछौँ। अनि यो पढ्न लागेको मैले, यो पद पनि म पढ्न चाहन्छु। तब स्वर्गदूतले तिनलाई भने, नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। यहाँनिर लुका यो भेडा गोठालाहरूलाई स्वर्गदूतले भन्दाखेरि के छ, यो सुसमाचार चाहिँ सबैको लागि हुनेछ भनेर यहाँ लेखेको छ। युहन्ना 14:6 हामी सबैलाई थाहा छ, येशु प्रभुले बाटो सत्य र जीवन म नै हुँ, म बाहेक कोही द्वारा पिता कहाँ जानु सक्दैन भन्नुभएको छ। त्यसकारणले येशु ख्रिस्ट मानिसको निम्ति उद्धार गरेर परमेश्वरसँग सम्बन्धमा ल्याउन संसारमा आउनुभयो। यो कुरा तपाईँलाई मैले अघि पढ्न लागेको थिएँ, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ, किनभने परमेश्वर एउटै हुनुहुन्छ र परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस येशु ख्रिस्ट। पहिलो तिमोथी 2:4-5 यो कुरा हामी पाउँछौँ। मानिसहरूको मुक्तिको निम्ति मानिस सबै मानिसहरूले उद्धार पाओस्, सत्यको ज्ञानमा आओस् भन्ने इच्छा परमेश्वर गर्नुहुन्छ भनेर यहाँ त्यो कुरा पनि हामी पाउँछौँ। र परमेश्वर र मानिसको बिचको मध्यस्थकर्ता पनि उहाँ मात्रै हुनुहुन्छ भनेर हामी पाउँदछौँ। हामीले योहन्ना 3:16 त थाहा छ हामीलाई, परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। त्यसकारणले येशु ख्रिस्ट परमेश्वरले मानिसको उद्धारको लागि दिनुभएको कुरा थियो भनेर त्यहाँ हामी पाउँछौँ। अनि यहाँनिर पत्रुसले प्रेरितको पुस्तकमा यो कुरा भनेको हामी देख्दछौँ, प्रेरित 4:12 अरू कुनै कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। त्यसकारणले येशु ख्रिस्टमा मात्रै उद्धार छ भनेर हामीलाई थाहा हुन्छ। त्यसकारणले संसारको कुनै धर्म कर्मले मान्छेलाई उद्धार दिन सक्दैन। अर्को कुरा यहाँ के छ, फिलिपी 2:6-8 तपाईँले हेर्नुभयो भने परमेश्वरको स्वरूपमा भएर पनि उहाँले मानिसहरूको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्ताइकन कमाराको रूप धारण गरेर उहाँ मनुष्य भएर जन्मनु भयो। येशु ख्रिस्ट मान्छे भएर आउनुभयो, स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्युसम्मै अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो। तर उहाँ त पुरा परमेश्वर हुनुहुन्थ्यो, उहाँको आफ्नो स्वइच्छाले यो सबै कुरा तपाईँ र मलाई उद्धार गर्न गर्नुभएको भनेर हामी बुझ्दछौँ। अर्को उद्देश्य किन येशु प्रभु चाहिँ कुमारी केटीबाट जन्मनु भयो भन्ने कुराको अर्को उद्देश्य तेस्रो नम्बरमा चाहिँ हिब्रू 2:14-16 सायद मानिसहरूलाई पापबाट उद्धार गर्न यो नै येशुको जन्मको मुख्य उद्देश्य थियो। तपाईँलाई मैले त्यो पद यहाँ मानिसहरूलाई पापबाट उद्धार गर्ने चाहिँ एउटा यो मात्रै उद्देश्य थियो अथवा म उपाय थियो। त्यसकारण उहाँ चाहिँ मानिसको अवतार लिएर आउनुभयो तर कन्या केटीबाट। अनि हिब्रू 2:14-15 होइन, किनकि छोराछोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो। अघि मैले तपाईँलाई भनेको थिएँ छोराछोरीहरू मानिसको रूपमा भएको शरीरमा हुनु भएको हुनाले येशुप्रभु पनि शरीरमा आउनुभयो ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात् दियाबलसलाई शैतानलाई उहाँले नष्ट गरून् र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदिउन्। त्यही कारण कुनै पनि व्यक्ति जसले ख्रिस्टलाई ग्रहण गरेर उहाँको उद्धारलाई ग्रहण गर्छ शैतानबाट मुक्त हुन्छ, उसको स्वभाव बदलिन्छ, उसमा शैतानको स्वभाव अब रहँदैन। त्यो महत्त्वपूर्ण कुरा छ। चौथो पोइन्ट म छिटो छिटो गर्छु। चौथो पोइन्ट चाहिँ रोमी 8:19-23 तपाईँले पाउनुहुन्छ, सबै सृष्टि उद्धारको निम्ति उत्कट प्रतीक्षा गरिरहेको छ अथवा प्रसव वेदनामा छ, जुन चाहिँ रोमीमा तपाईँले पाउनुहुन्छ। अनि तपाईँलाई म यो मात्रै पढ, सृष्टि बडो उत्कण्ठाले परमेश्वरको पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ, सृष्टि व्यर्थको वशमा पारियो त्यसको आफ्नै इच्छाले होइन तर उहाँको इच्छाले जसले त्यसलाई वशमा पार्नुभयो यसै आशामा। अनि यहाँनिर किनकि सृष्टि त्यसले आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ त्यसले पनि परमेश्वरको सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ। हामी जान्दछौँ सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसव वेदनाको दर्दनाद गरिरहेछ। यो कुरो केवल येशु प्रभु जो कन्या बाट जन्मिएर मानिसको रूप धारण गर्न आवश्यक थियो। पाँचौँ पोइन्ट, मानिस जन्मदै पाप स्वभाव लिएर जन्मने भएकोले त्यो मानिसलाई उसको पापबाट उद्धार गर्न चाहिँ पाप स्वभाव नभएको व्यक्तिको बलिदान जरुरी थियो। अनि जुन चाहिँ एउटा कन्याबाट जन्मिएर मात्र सम्भव थियो किनभने येशु प्रभु चाहिँ कुनै पुरुषबाट होइन पवित्र आत्माबाट जन्मिनु भयो, त्यसकारण उहाँमा चाहिँ कति पनि पाप थिएन। त्यो कुरो हामीले दोस्रो कोरन्थी 5 अध्याय तपाईँले हेर्नुभयो भने 19:20-21 क्लियर रूपमा पापै नजान्ने हुनलाई हाम्रो धार्मिकता बनाउन उहाँले पाप बनाउनु भयो भनेर त्यहाँ लेखिएको छ। त्यसकारणले भजन सङ्ग्रह 51:5 मा के छ, साँच्चै म जन्मदा नै पापी थिएँ र मेरी आमाले मलाई गर्भ धारण गरेदेखि नै म पापी थिएँ भनेपछि हरेक व्यक्ति जो यसुलाई ग्रहण नगर्दाखेरि कुनै पनि व्यक्ति यो आदमको स्वभाव लिएर आउँछ, पाप स्वभाव भन्छ, जुन चाहिँ गलाती 5:19-21 पदहरू, त्यो ख्रिस्टलाई नचिन्ने मान्छेहरूमा चाहिँ त्यो स्वभाव हुन्छ। जब हामीले ख्रिस्टको सुसमाचार सुनेर पश्चाताप गर्छौँ भनेको मतलब चाहिँ त्यो पाप स्वभावदेखि फर्केर परमेश्वरतिर फर्कन्छौँ, हामीमा पवित्र आत्माको फल लाग्छ। त्यही कारणले कुनै पनि व्यक्ति जो क्रिस्चियन हुन्छ नि उसको फल चाहिँ फरक हुन्छ। अनि हामीले धेरैचोटि कति धेरै क्रिस्चियनहरू देख्छौँ लाजै नमानिकन टोटल्ली सांसारिक दुष्ट स्वभावलाई प्रदर्शन गरिरहेछन्, घमण्ड प्रदर्शन गरिरहेछन्। अब हुनसक्छ उनीहरूले कहिले पनि त्यो ख्रिस्टको आत्माको अनुभव नगरे हुनाले यो सांसारिक र शारीरिक अन्धकारको कुरा हो भनेर नचिनेको कारणले पनि होला। त्यही कारणले एकदम ठुलो जरुरी के छ, हामीले प्रार्थना गर्नुपर्छ। अनि तपाईँलाई थाहा छ यहाँनिर 2 कोरिन्थी 5:17, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, यो क्रिस्चियन हो। अनि धेरैचोटि जति दोहोऱ्याएर भने पनि यो विषयमा हामीले समस्या देखिराखेका हुन्छौँ, धेरैचोटि यो विषयमा समस्या देखिराखेका हुन्छौँ, किनभने उनीहरूमा पुरानो नै कुरा छ, उनीहरू क्षणिक नै कसरी हुन्छ अरूभन्दा माथि, कसरी हुन्छ अरूभन्दा पपुलर, कसरी हुन्छ अरूको भन्दा बढी पैसा, कसरी हुन्छ अरूभन्दा माथिको पद। प्रियहरू हो, सहनशील र क्षमा दिने, अझ के भन्छ त्यसलाई, कल्टिभेट भन्छ नेपाली के अरे अङ्ग्रेजीमा, प्रेम भनेको चाहिँ उकेर लाउनुपर्छ, खन्नुपर्छ। जो मान्छे प्रेममय छैन तपाईँको, लाग्छ कि तपाईँलाई मन पर्दैन, उसले मन पराउँदैन, तपाईँले कसरी सम्बन्ध सपार्न सक्नुहुन्छ। उकेरा, प्रेमको उकेरा भनेपछि तपाईँले निस्वार्थ प्रेम गर्नु पर्यो, अनि मात्रै हामीले परमेश्वरको स्वभाव देखाउन सक्छौँ। त्यसकारणले त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा हो, होइन? त्यसैले मैले यहाँनिर हामीले कतिवटा पोइन्ट हेऱ्यौँ, पाँचौँ पोइन्टसम्म हेऱ्यौँ, अनि हामी छैटौँ पोइन्टमा ए 5 मात्रै मैले यहाँनिर भेटाएँ, तपाईँलाई अलिकति मैले 6 र 7 पोइन्ट भन्न चाहन्छु, यहाँबाट कहाँबाट परेन मलाई थाहा छैन। 5 पोइन्ट मात्रै छ, 7 पोइन्ट छैन साँच्ची, त्यति मात्रै हो, 5 मात्रै थियो, त्यस कारण माफ गर्नुहोस्। त्यसैले यो महत्त्वपूर्ण कुरा छ, एक दुईवटा कुरा तपाईँलाई भनेर म सिद्धाउन चाहन्छु। अनि यहाँनिर अघि तपाईँलाई मैले भन्न खोजेको कुरा के थियो भने, यहाँनिर यस कारण हामी ख्रिस्टका राजदूत हौँ, परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ, ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। अब यो यस कारण भन्ने भन्दा पहिला के हेर्नुपर्छ, यो तपाईँलाई मैले अघि नै भनेको थिएँ, ख्रिस्टमा हुने चाहिँ नयाँ सृष्टि भएको हुन्छ, अनि त्यो चाहिँ सबै परमेश्वरबाट भएको हुन्छ, त्यो मान्छेको शक्तिले मान्छेको हुन्छ नि, कसैको चाहिँ प्रतिभा हुन्छ, ट्यालेन्ट हुन्छ, नो कतिचोटि मान्छेले के विचार गर्छ, मैले चाहिँ यति धेरै काम गरेको छु, म चाहिँ यति राम्रो प्रचार गर्छु, मैले चाहिँ यति धेरै बाइबल पढ्छु, यति प्रार्थना गर्दैछु, नो, हामी योग्य केवल परमेश्वरको अनुग्रहमा हुन्छौँ, सित्तैमा उहाँमा। त्यसैले हामीले टोटल आफैलाई रित्याएर उहाँमा आफैलाई समर्पण गर्नुपर्छ, तब मात्र हामीले उहाँको अनुग्रह पाउँछौँ। तपाईँ र मेरो क्षमता के पनि काम लाग्दैन, तर तपाईँ र मेरो विश्वास र उहाँमा भरोसा, जब ख्रिस्ट तपाईँ र म भित्र आएर जिउनुहुन्छ तब मात्र काम लाग्छ। त्यसैले युग युगको रहस्य चाहिँ ख्रिस्ट तपाईँ र ममा जिउने कुरा, ख्रिस्टको धार्मिकतामा हामी धर्मी ठहरिने। त्यसकारण मान्छेले धेरै काम गरेको कुरा भनेर अरूको अगाडि एउटा मान खोज्ने कुरा हुन्छ नि, काम गरेर तपाईँ र म धर्मी हुँदैनौँ, तपाईँ र म परमेश्वरबाट क्षमा पाएर, तपाईँ र म परमेश्वरको क्रुसलाई, आफ्नो क्रुसलाई काम गर्न दिएर परमेश्वरको धार्मिकतामा हुर्किएर, होइन, त्यसरी हामी परमेश्वरको मिलापमा आउँछौँ, परमेश्वरको धार्मिकताबाट। अर्थात् स्वयं ख्रीष्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो। तिनीहरूको अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भयो। यहाँ यस्तो छ, यसकारण हामी ख्रिस्टका राजदूत हौँ। परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ, ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौँ, तिमीहरू परमेश्वरसँग मिलापमा आयो भने। 21 पदमा यहाँ महत्त्वपूर्ण कुरा छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हामीलाई हाम्रो खातिर पाप बनाउनु भयो। त्यसकारण ख्रिस्ट कन्या केटीबाट जन्मनु भएको पवित्र आत्माबाट मुख्य कारण उहाँ चाहिँ पाप रहित भएर जन्मनु पर्थ्यो। उहाँ परमेश्वर आफै हुनुहुन्थ्यो, तर उहाँले मानिसको सीमिततामा आफैलाई राख्नुभयो र मानिसले भोग्नुपर्ने सबै पापको दण्ड उहाँले भोग्नुभयो, त्यसमाथि विजय प्राप्त गरेर बौरी उठ्नुभयो अनि उहाँ स्वर्ग जानुभयो। हामीलाई थाहा छ, उहाँले धेरै शिक्षाहरू दिनुभएको छ। अब हामीले उहाँमा त्यो कुरा पुरा गर्नुपर्छ, होइन? उहाँमा उहाँले जुन काम गर्नुभएको छ त्यो हामीले आफ्नो जीवनमा लिन सक्छौँ। त्यस कारणले एक दुईवटा अर्को पद म तपाईँलाई पढ्न चाहन्छु। यहाँनिर अघि नै हामीले हेरेको युहन्नाको यो छ, कसैले कहिले परमेश्वरलाई देखेको छैन तर पिताको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। येशु प्रभु संसारमा आउनुभएको चाहिँ परमेश्वरलाई प्रकट गर्नलाई, किनभने उहाँ इमानुएल, परमेश्वर हामीसँग। त्यसैले तपाईँ र मैले जब येशु प्रभुलाई साँचो रूपमा भेट्छौँ, हामीले परमेश्वरलाई भेट्छौँ। त्यसैले येशु प्रभु आफैले योहन्ना 17 अध्यायमा के भन्नुहुन्छ, अनन्त जीवन चाहिँ परमेश्वरलाई चिन्नु र उहाँले पठाउनु भएको पुत्र येशु ख्रिस्टलाई चिन्नु। योहन्ना 17 अध्यायको 3 पदमा तपाईँले यो पाउनुहुन्छ। त्यस कारणले यो 2-3टा पद म पढ्न चाहन्छु अनि यहाँ प्रेरित 1:10 र 11मा के छ, जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एकटक लाएर आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोसाक लगाएका दुईजना मानिस तिनीहरूको बिचमा खडा भए। तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशु जो तिमीहरूबाट स्वर्ग लगिनु भयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्ग जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। त्यसकारण महत्त्वपूर्ण कुरा चाहिँ त्यो छ कि 2000 वर्ष अगाडि येशु क्रिसमसको समयमा जन्मनु भयो बालकको रूपमा, तर उहाँले जुन उद्देश्य लिएर आउनुभएको थियो पुरा गर्नुभयो र स्वर्ग जानुभयो। आज तपाईँ र मेरो लागि औचित्य चाहिँ, अब उहाँ आउँदै हुनुहुन्छ, त्यसको लागि हामी कसरी तयार हुन सक्छौँ, त्यो कुरा चाहिँ तपाईँ र मेरो लागि चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसैले हामीले यो कुरा हिब्रू 13:8मा के छ, येशु ख्रिस्ट हिजो आज सदा सर्वदा एकनाश हुनुहुन्छ। उहाँ सदा सर्वदा एकनाश हुनुहुन्छ। यहाँ के लेखेको छ, किनभने मानिसको पुत्र, लुका 19:10मा, हराएकालाई खोज्न र बचाउन आएको हो। अनि अघि मैले तपाईँलाई यो भनेको थिएँ, चोर त चोर्न, मार्न र नाश पार्न आउँछ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। अनि यो कुरा पढेर म सिद्ध हुन्छ, सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के त, जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ, धेरै जस्तो मान्छेले चाहिँ के छ, नाम कमाउनु पर्यो सबैको अगाडि, होइन, पद 1 नम्बरमा हुनु पर्यो, पैसा हुनु पर्यो। त्यसैले उनीहरूले के गर्छ, तपाईँसँग कति सम्पत्ति छ भन्ने, तपाईँको अथवा तपाईँ के विश्वास गर्नुहुन्छ भन्ने, तपाईँसँग जे जे छ त्यसले तपाईँलाई परमेश्वरमा ल्याउनु सक्दैन, तपाईँसँग भएको धन सम्पत्ति पद पावरले तपाईँलाई स्वर्गमा लैजान सक्दैन। यो कुरो हामीले बुझ्नुपर्छ। तर तपाईँलाई म भनौँ, 100-99% मान्छे के गर्छ, यही सम्पत्ति संसारको, तर नाम संसारको, यही कुराको पछि लाग्छ, हो हामीसँग छैन, हामीलाई चाहिन्छ, घर चाहियो, अलिकति आफ्नो लागि हेर्नु पर्यो, सही छ, तर परमेश्वरको परिधिमा रहेर, उहाँको इच्छामा रहेर गर्नु र संसारिक तवरले गर्नुमा धेरै फरक छ। त्यसैले तपाईँसँग जे छ त्यसले तपाईँलाई पाप क्षमा र मुक्ति दिन सक्दैन, तर केवल परमेश्वरले येशूमा गरेको विश्वास जो तपाईँले गर्नुभएको छ त्यो कुराले मात्र तपाईँ र मेरो पाप क्षमा र उद्धार हुनसक्छ। अनि बाइबलले भन्छ, यदि तपाईँले येशु ख्रिस्टमा विश्वास गर्नुभयो भने मात्र तपाईँले अनन्त जीवन पाउनुहुन्छ। जीवनको लक्ष्य व्यक्तिगत सन्तुष्टि होइन, जीवनको लक्ष्य भनेको चाहिँ परमेश्वरको महिमा र परमेश्वरको आदर हो। जब तपाईँ परमेश्वरको महिमा र आदर गर्न जिउनुहुन्छ, तपाईँले जीवनको अधिकतम आनन्दको अनुभव गर्नुहुनेछ। परमेश्वरलाई दिनुपर्ने महिमा, परमेश्वरको इच्छामा जिउने, तपाईँले जीवनको अधिकतम आनन्दको अनुभव गर्नुहुनेछ। अधिकांश मानिसहरूको लागि मृत्युपूर्ण आनन्ददायी स्वागत योग्य रूपान्तरण नहुन पनि सक्छ, तर भयानक भयानक अनन्त न्यायमा पठाउने कुरा हुनसक्छ। त्यो कुरा तपाईँले बुझ्नुहुन्छ होला। जसले येशूलाई यहाँनिर राम्रोसँग चिनेको छैन, आफ्नो पापको पश्चाताप राम्रोसँग गरेको छैन, परमेश्वरमा राम्रोसँग उहाँको धार्मिकतालाई पछ्याएको छैन, येशूको उद्धार पाएको छैन, तपाईँलाई म भन्छु, चर्चमा गएको मान्छे ग्यारेन्टी छैन कि ऊ चाहिँ पापबाट बाँच्यो। येशूको आत्माले तपाईँ र मलाई सजीव बनाउनु पर्यो, एउटा काम हुनु पर्यो जसले तपाईँलाई नम्र बनाउँछ, जसले तपाईँलाई एक अर्कालाई प्रेम गर्ने, निष्कपट प्रेम गर्ने बनाउँछ, क्षमा दिने बनाउँछ, अरूको भलाइ खोज्ने बनाउँछ, अनि सबभन्दा ठुलो कुरा परमेश्वरको इच्छा र महिमा खोज्ने बनाउँछ। त्यस्तो नगरेका मान्छेहरू एक दिन दाराकिटाइको अवस्थामा हुन्छ। त्यो बाइबलको कुरा हो। तपाईँ आफैलाई केवल आफ्नो प्रयासले परिवर्तन गर्न सक्नुहुन्न, तर खुसीको कुरा के छ भनेदेखि, जुन चाहिँ 2000 वर्ष अगाडि भेडा गोठालाहरूसँग स्वर्गदूतले भनेको थियो, होइन, खुसीको खबर भनेको चाहिँ परमेश्वरले तपाईँलाई परिवर्तन गर्न सक्नुहुन्छ, परमेश्वरले तपाईँलाई परिवर्तन गर्नुहुनेछ। येशू ख्रिस्टमा विश्वासद्वारा तपाईँलाई नयाँ सृष्टि उहाँले बनाउनुहुनेछ। त्यसकारण तपाईँ र मेरो लागि आज सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ के, हामी येशू ख्रिस्टलाई आफ्नो पुरा जीवन, होइन, येशू अब महिमा आराधना स्तुतिको कुरा हामी गर्छौँ नि, होइन, एमिकार माइकलको कुरा तपाईँलाई मैले अस्ति कल गरेको थिएँ अर्को ग्रुपमा, इन्डियामा आयरल्यान्डबाट मिसिनेरी, नर्दर्न आयरल्यान्ड भन्छ, मिसिनेरी भएर आएको, कुनै दिन म अलिकति गहिरो कुरा तपाईँलाई भनौँला। उसले दुईवटा कुरा भनेको थियो, दुईवटा स्पाइरलको बारेमा, पहिलो चाहिँ आराधना, दोस्रो चाहिँ सेवा। अनि उसले आराधना भनेको चाहिँ ख्रिस परमेश्वरको उद्देश्य हामीले यो संसारमा पुरा गर्ने, एउटा चाहिँ परमेश्वरलाई महिमा चढाउने, दोस्रो चाहिँ उहाँको सेवा गर्ने। जबसम्म मान्छेको परमेश्वरलाई महिमा गर्ने कुरा ठिक हुँदैन नि, त्यसैले गीत गाउने, खालि बाजा बजाउने, मिठो मिठो स्वर निकाल्ने, राम्रो राम्रो लय गर्ने, त्यो आराधना होइन। तपाईँ र मेरो हृदय येशूले दिनुभएको दुईवटा आज्ञा, पहिलो पुरा हृदयले, पुरा समझले, पुरा प्राणले परमेश्वरलाई प्रेम गर्ने भनेको चाहिँ परमेश्वरलाई पहिलो स्थान जीवनमा दिने, उहाँको इच्छाको विपरीत कुनै कुरा गर्दैन उसले। जबसम्म त्यो कुरो उसको हृदयमा सुरु हुँदैन, प्रियहरू, हो झुट, ईर्ष्या, लोभ, दाह, अक्षमाशील हृदय, उसले परमेश्वरलाई प्रेम गरे हुँदैन। उसको आराधना जतिसुकै भने पनि बेकार हो, जस्तो इजरायलीहरूले पनि मान्छेको अगाडि धेरै आराधना गर्थे, र उनीहरूको हृदय कपट थियो। दोस्रो कुरा चाहिँ येशूप्रभुले के भन्नुभयो, आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने। अनि त्यो प्रेम गर्ने चाहिँ कुरा कसरी हुन्छ त, सेवा, सर्भिस, उनीहरूलाई भलाइ गर्ने। चाहिँ आज हामीले परमेश्वरको सेवा गर्ने भनेको के हो, मानिसहरूलाई सच्चाइमा, पवित्रतामा, निस्वार्थतामा सेवा पुर्याउने, जसले गर्दा मानिसहरूले हामीलाई ख्रिस्टको महिमा देख्न सक्छ हाम्रो जीवनमा। त्यसैले यो दुईवटा कुरा जहिले पनि क्रिस्चियनको जीवनमा आवश्यकता छ। यो चाहिँ केवल येशू ख्रिस्टद्वारा, पवित्र आत्मा जो हामीमा आउनुहुन्छ, उहाँले दिएको शक्ति, जो अनुग्रह, त्योद्वारा मात्रै हामीले गर्न सक्छौँ। कुनै पनि क्रिस्चियनको जीवनमा परमेश्वरलाई दिने महिमा, परमेश्वरको निम्ति गर्ने सेवा भनेको चाहिँ अरूलाई भलाइ गर्ने हो। यो दुईटै कुरा निस्वार्थ हुन सक्दैन, उसले परमेश्वरलाई महिमा दिनु सक्दैन। त्यसकारणले परमेश्वरले सबै कुरा गर्नुभयो, येशू प्रभु संसारमा आउनुभयो, हाम्रो उद्धारको लागि सबै बाटो बनाउनु भयो, येशू ख्रिस्ट संसारमा आउनुभयो ताकि हाम्रो पाप लिएर हाम्रो धार्मिकता बन्न सक्नुभयो। अब हामी उहाँलाई ग्रहण गरेर, उहाँलाई प्रभु मानेर, उहाँले गरेको कामद्वारा हामी उद्धार पाउँछौँ। तर जो मान्छे उद्धार पाएको हुन्छ, उसले परमेश्वरलाई साँच्चो हृदयको आराधना चढाउन सक्छ। रोमी 1 अध्यायमा 20-21मा हेर्नुभयो भने मानिसहरूसँग परमेश्वर किन क्रोधित थिए भनेदेखि मानिसहरूले परमेश्वरलाई धन्यवाद दिएनन्, परमेश्वरलाई आदर दिएनन्। तपाईँ र मैले परमेश्वरलाई आदर दिने भनेको के हो? परमेश्वरको आज्ञा अनुसार जिउने, जस्तो मण्डलीमा आएर सेवा गर्ने, एकअर्कामा एकतामा बस्ने, एकले अर्कालाई परमेश्वरमा उत्साह दिने, यी कुराहरू हामी चाहिँ सङ्गतिमा जिउने जातहरू हौँ, हामी एक एक्लै जिउँदैनौँ। त्यसकारणले मैले जतिसुकै भने पनि अन्तमा यही कुरा भन्न चाहन्छु, यो 2024 यो ख्रिस्ट जन्म दिनको जुन अवसर छ, क्रिसमस भनेर हामी मनाउँछौँ, यसलाई सोच्दै गर्दाखेरि तपाईँले एक एकले येसु जो जीवित पवित्र आत्माद्वारा तपाईँहरू ममा आएर बस्नुहुन्छ, उहाँको साक्षात उपस्थिति हामीले थाहा गर्न सकौँ, तपाईँको निम्ति यही अनुभव भएको होस्। मेरो प्रार्थना यही छ, मेरो दिनदिनको प्रार्थना यही हो, हामी सबै नै उत्साहित हौँ आउँदा वर्ष 2025 यसकै आधारमा हामी ख्रिस्टलाई महिमा दिने कुरामा अगाडि बढ्न सक्छौँ। धन्यवाद दिन्छौँ सबै कुराको लागि। आउनुहोस्।